नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। समसामयिक विषयमा छलफल गर्ने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आज असोज 3 गते संविधान दिवस। 6 वर्ष अघि आजकै दिन संविधान सभाले संविधान जारी गरेको थियो। देशमा पहिलो पटक जनप्रतिनिधिमूलक संविधान सभाबाट संविधान बनेको हो। नागरिकले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने 65 वर्ष पुरानो नागरिकको आकांक्षा 6 वर्ष अघि आजकै दिन साकार भयो। यो संविधानले देशलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ। संविधानले नागरिकका हक अधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएपछि देशमा संघीयताको अभ्यास शुरू भएको छ। गाउँको सिम्मदरबार भनिने पालिकाबाट नागरिकका धेरै काम भइरहेका छन्। संविधानले नागरिकका धेरै आशा र आकांक्षा पूरा गरे पनि यसको कार्यान्वयन र कतिपय कुरामा असन्तुष्टि बढ्दो छ। आज हामी संविधानका उपलब्धि र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ संविधान निर्माणमा सहभागी संविधानविद तथा राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी र त्यति बेलाका संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङ। सबैभन्दा पहिले सुभाष चन्द्र नेम्बाङसँग कुरा गरौं। सुभाष चन्द्र नेम्बाङज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
हजुर, धन्यवाद, नमस्कार।
आज हामी तपाईँसँग संविधानका यस बीचमा भएका महत्वपूर्ण उपलब्धि र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले 6 वर्ष अघि यो बेला संविधानका धारा पारित गरिरहँदा तपाईँमा त्यति बेला जति उत्साह थियो, अहिले ती संविधान कार्यान्वयन भइरहँदा त्यो उत्साह कायमै छ कि?
अहिले पनि म उत्साहित नै छु र हाम्रा कार्यान्वयनका जुन काम कारवाहीहरू भएका छन् त्यसबाट म पुरै सन्तुष्ट छैन, तर म उत्साहित छु, उत्साहित नै छु।
यो बीचमा के एकदम महत्वपूर्ण उपलब्धि भए र तपाईँ सन्तुष्ट हुनुहुन्छ, के भएनन् र तपाईँ अझै असन्तुष्टै हुनुहुन्छ?
हामीले धेरै मेहनतबाट संविधान सभाबाट संविधान बनायौं। सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि संस्था संविधान सभाबाट संविधान जारी गर्नु धेरै महत्वपूर्ण र उपलब्धिपूर्ण कुरा रह्यो। 70 वर्षदेखिको जनताको चाहना र भावनाले मूर्तता प्राप्त गर्यो। त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामीले धेरै कामहरू सम्पन्न गर्यौँ। यसबीचमा हामीले देशका कानुनहरूलाई संविधान सम्मत बनाउने काम गर्यौँ। मौलिक अधिकार सम्बन्धी धेरै कानुनहरूको हामीले निर्माण गर्यौँ र यसबीचमा संविधान अन्तर्गत निर्वाचनहरू सम्पन्न गर्यौँ। स्थानीय तहको निर्वाचन, प्रदेशको निर्वाचन र संघीय संसदको निर्वाचन, यी काम कारवाहीहरू भए र संविधानलाई कार्यान्वयन सन्दर्भमा यी महत्त्वपूर्ण कामहरू गर्दै हामीले अर्को महत्त्वपूर्ण काम के गर्यौँ त भन्दाखेरि यसबीचमा संविधान संशोधन, पछिल्लो मात्रै म उल्लेख गर्न चाहन्छु, त्यो संविधान संशोधन हुँदा सिङ्गो देशले संविधानलाई पूर्णत स्वीकार गर्यो। योभन्दा अगाडि संविधान जारी गर्दाको अवस्थामा 90%भन्दा बढीले हस्ताक्षर गरेर स्वीकार गरेको भए पनि सम्पूर्णत यो सर्वस्वीकार्य भएन नि भनेर प्रश्नहरू उठ्ने गरेको थियो। पछिल्लो समयमा हामीले लिपुलेख लिम्पियाद्वारा समेत पुछ्रे नक्सालाई संविधानको अङ्ग बनाएर हामीले संशोधन गर्दा त्यति बेला सिङ्गो देश एकजुट भयो। सबै राजनीतिक दलहरूले सर्वसम्मतिले यसलाई पारित गर्यो र छोटकरीमा भन्नुपर्दा यसबीचमा जनता अधिकार सम्पन्न भए। अब यो संविधान अन्तर्गत रहेर जनताको मन जितेर, जनताको जनादेश लिएर जोसुकै संसदमा उपस्थित भएर संसद मार्फत आफूले चाहेको परिवर्तन गर्न सक्छन्, त्यो गर्न सक्ने आधार हामीले तयार गर्यौँ। महत्त्वपूर्ण उपलब्धिहरू यो भएका छन्। त्यस कारणले गर्दा म मूल रूपमा म सन्तुष्ट छु।
अब के चाहिँ हुन सकेनन्, के हुनु पर्थ्यो, के गर्न सकिएन?
तर यसबीचमा अझै अरू धेरै कुराहरू हुन सक्थ्यो भन्ने विज्ञहरूले उठाउने गर्नुभएको छ। जनताको तहबाट पनि यी कुराहरू आउने गरेका छन्। जस्तो उदाहरणकै लागि भन्नुहोस् न, यो पछिल्लो समयमा जे जस्ता प्रकारका काम कारवाहीहरू देखिएका छन्, व्यथितहरू देखिएका छन्, त्यसले गर्दा विज्ञहरू हामी सबै नै भनौँ चिन्तित छौँ, जनताले प्रश्न उठाइरहेका छन्। जस्तो पछिल्लो समयकै कुरा गर्ने हो भने 60 दिन नागिसक्यो, सरकारले पूर्णता पाएको छैन। यो सरकारले आफ्नो मन्त्री परिषदलाई पूर्णता दिन सकिरहेको छैन। मन्त्री परिषदले पूर्णता पाउँदा पार्टी फुट्छ भन्ने डर देखिन्छ। यस्ता किसिमका कुराहरूले निश्चय पनि जनतामा प्रश्न चिन्ह उपस्थित भएको छ। अहिले पछिल्लो समय त हेर्नुहोस्, यो ढङ्ग नपुग्दा जुन बजेट छ त्यो बजेट नै ठप्प हुने अवस्था उत्पन्न भएको छ। यस्ता किसिमका स्थितिहरू चुनौतीपूर्ण छन् र यो हाम्रो अगाडि देखा परेका कमी कमजोरी
हो। अब यसमै जोड्दा, संविधानले परिकल्पना गरे अनुसार 3 तहको सरकार बन्यो, पालिकाको कामबाट नागरिकलाई केही फाइदा पनि भएको छ, तर केन्द्र र प्रदेश सरकारमा त अस्थिरता देखियो, सरकार स्थिर हुन्छ भन्ने परिकल्पना त फेल खायो। संविधानले त्यो परिकल्पना गरेको थियो, तपाईँले त्यो ढङ्ग नपुगेको कुरा गर्नुभयो, त्यो ढङ्ग चाहिँ योभन्दा अगाडिको सरकारले पनि पुर्याउन सकेन, राजनीतिक दलहरूले पुर्याउन सकेनन्।
एउटा कुरा मैले अहिले कुनै एउटा राजनीतिक दललाई मात्रै लक्षित गरेर बोलिरहेको छैन, मैले शब्द प्रयोग गरिरहेको छु, हामीले ढङ्ग पुर्याउन सकेनौँ। त्यसभित्र हामी सबै पर्छौँ, सत्तामा रहने, प्रतिपक्षमा रहने, हामी सबै दलहरू, मैले ध्यानमा राखेर यो कुरा भनिरहेको छु। बेला मौकामा कमी कमजोरीहरू देखिएका छन्। जस्तो तपाईँले योभन्दा अगाडिको बेलाको अस्थिरताको कुरा ल्याउनुभयो, अहिले त्यसमा म खण्डन मण्डनमा जान चाहन्न। संसद विघटन भयो, सर्वोच्च अदालतले त्यसलाई पुनस्थापित गर्यो, मेरो व्यक्तिगत राय के थियो त्यसतर्फ अहिले जान चाहन्न। मैले व्यक्तिगत रूपमा त पहिलो विघटन पनि अहिले विघटनमा नजाउँ भनेको थिएँ मैले, तर विघटनमा गयो, सर्वोच्च अदालतमा मुद्दा पर्यो, सर्वोच्च अदालतले पुनस्थापित गर्यो। तर पुनस्थापित भइसके पछाडि त्यो संसदले चाहेको काम गर्न सकेन, चाहेको ढङ्गले अगाडि बढ्न सकेन, त्यो सरकार पनि अस्थिर बन्न पुग्यो, अन्तत दोस्रो विघटन भयो। दोस्रो विघटनलाई लिएर पनि मेरा आफ्ना व्यक्तिगत टिप्पणीहरू छन्, त्यसतर्फ अहिले म नजाउँ, तर त्यो विघटन पश्चात जुन विघटन, दोस्रो विघटन चाहिँ पहिलो विघटनभन्दा फरक कुन अर्थमा त भन्दा, दोस्रो विघटनमा चाहिँ प्रधानमन्त्री पनि बाध्यतावश त्यहाँ पुग्नुभएको हो, उहाँको त्यो तर्क छ। यस्तो अवस्थामा सर्वोच्चमा फेरि मुद्दा पर्यो, तर सर्वोच्च अदालतले यसपटक भने आश्चर्यको निर्णय गर्यो। त्यसलाई लिएर म अरू धेरै टिप्पणी गर्दिनँ, हाम्रा थुप्रै असहमतिहरू छन्। असहमतिका बावजुद सम्मानित सर्वोच्च अदालतको आदेशलाई हामीले कार्यान्वयन गऱ्यौँ, हामी मान्यौँ, मान्छौँ, तर एउटा प्रश्न त उठ्यो, सर्वोच्च अदालतले आदेश दिएर सरकार बन्यो, त्यो सरकारले अहिलेसम्म के गर्यो त भन्दा, मैले अघि नै भने 60 दिन नागिसक्यो, सरकार विस्तार गर्न सकेको छैन, सरकारले पूर्णता पाउन सकेको छैन, देश विदेशसँग यत्रा इस्युजहरू उठेका छन्, परराष्ट्र सम्बन्धी परराष्ट्र मन्त्री छैनन्, मन्त्री परिषद पूर्णता नभएर 17 मन्त्रालय स्वयं प्रधानमन्त्रीले बोकेर हिँड्नु भएको छ, मन्त्री परिषद विस्तार गर्ने बित्तिकै दल फुट्छ भन्ने चिन्ता छ। यस्ता किसिमका जुन स्थिति देखा परेको छ, यो भने वास्तवमा हाम्रो लागि चुनौतीपूर्ण छ। यसतर्फ दलहरूको आजको संविधान दिवसको छेकामा यी प्रश्नहरूतर्फ हाम्रो ध्यान जानुपर्छ।
एकदम महत्त्वपूर्ण कुरा गर्नुभयो के अरे नेममाङज्यू। यसमै जोड्दाखेरि अर्को कुरा त, यो अहिले तपाईँले जति भन्नुभयो यो कुरा, यो संविधानका धारा जसले जसरी व्याख्या गर्दा पनि मिल्ने खालको भएर यस्तो देखियो। संविधान त सबैले समान रूपमा व्याख्या र बुझ्न सक्ने खालको हुनुपर्ने होइन र, यो संविधानका धारा त प्रष्ट हुनुपर्ने, जसले जस्तो अर्थ लगाए पनि हुने खालको चाहिँ किन भयो यो चाहिँ हामीले प्रष्ट पार्न सकेनौँ छौँ केही धारा भन्ने लाग्छ लाग्दैन तपाईँलाई?
त्यस्तो मलाई लाग्दैन, त्रुटि कमजोरी संविधानमा छैन, मैले बारम्बार भन्ने गरेको छु। संविधानका शब्दहरूका वाक्यांशहरूका जहाँसम्म कुरा छ, प्राविधिक रूपमा अलिकति कानुनी डकुमेन्ट, कानुनी दस्तावेज त्यो अलिकति सामान्य नागरिकको लागि त्यो अलिक जटिल नै हुन्छ। त्यसैले यसबारेमा अदालतलाई मुख्य व्याख्याता भनेर हामी भन्दछौँ, त्यो जिम्मेवारी दिएको छ। वास्तवमा भारतकै संविधानको सन्दर्भमा यस्तो प्रश्न उठ्दा अम्बेडकरले संविधानमा त्रुटि छैन, खराबी छैन, खराबी छ भने हामीमा छ भनेका थिए। मैले पनि त्यही सन्दर्भमा नै नेपालको यो संविधान जारी गरिरहँदा संविधान सभाको अध्यक्षको कुर्सीबाट भनेको थिएँ, राम्रो संविधान समझदारीको दस्तावेजको रूपमा हामीले बनायौँ, तर यो संविधानलाई कार्यान्वयन गर्नु हामी सबै मिलेर अगाडि बढ्नुपर्छ। तर संविधान जतिसुकै राम्रो होस् त्यसले बुद्धि विवेक र क्षमता भने बाँड्दैन, त्यो हामीले देखाउनु पर्दछ। वास्तवमा हाम्रो बुद्धि विवेक क्षमता नै हामीले कतिसम्म प्रयोग गर्न सक्यौँ आजको दिनमा विश्लेषण गर्नुपर्ने, हेर्नुपर्ने कुरा छ। म के आग्रह गर्न चाहन्छु त भन्दा कतिपय कमी कमजोरीहरू भएका छन्, त्यो कमी कमजोरीहरूलाई अब आउने दिनहरूमा सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। उदाहरणकै रूपमा भन्नुहोस् न, श्रावण 32 गते हामीले सदनको बैठकलाई अचानक स्थगित गर्यौँ, समापन गर्यौँ। त्यसपछि हामी अध्यादेश ल्यायो सरकारले भोलिपल्टै, अध्यादेशबाट दल विभाजन गर्यो अब भनौँ त, अनि भदौ 23 गते सदन फेरि खोलियो, अहिले बजेट ठप्प भएको अवस्था छ। यो अवस्थामा श्रावण 32 गते नै दल विभाजन गर्ने लक्ष्य पुरा गर्नको लागि त्यतातर्फ नगएर पार्लियामेन्टबाट बजेट पारित गर्ने ढङ्गले हामी अगाडि बढेको भएदेखि के हुन्थ्यो? त्यसो भएको भए यो अहिलेको समस्या आउँदैन थियो, होइन र? यो त प्रष्टै देखिएको छ, संविधानले त यो गर्नु भनेको थिएन तर हामीले गर्यौँ, अनि गर्छौँ, अनि त्यसपछि संविधानमा हामी त्रुटि देखाउँछौँ।
हो, अब अघि नै तपाईँलाई भने जस्तो यो ढङ्ग नपुगेर भइरहेको कुरो ढङ्ग पुर्याउने जिम्मेवारी पनि फेरि तपाईँहरूकै हो, नेताहरूकै हो, दलहरूकै हो। अलिकति यो नागरिकसँग जोडिएको कुरा गरौँ। संविधानको प्रस्तावना अनुसार सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकले संविधान निर्माण गरेका हुन्, त्यसकारण संविधानभन्दा बढी महत्वपूर्ण विषय त्यसबाट नागरिकको जीवनमा के कति परिवर्तन आउँछ भन्ने हो, र संविधान अनुरूप नागरिक अधिकार सम्पन्न भएका छन्, उनीहरूमा विकासप्रतिको तीव्र आकाङ्क्षा पलाएको छ, तर पनि नागरिक सन्तुष्ट हुन सकेका छैनन्, किन होला तपाईँलाई के लाग्छ?
एउटा सन्तुष्ट नहुनु त यसलाई अस्वाभाविक मान्नु हुँदैन, सन्तुष्टि त पुरा कहिले पनि कुनै पनि सन्दर्भमा हुँदैन, असन्तुष्टि हुनु स्वाभाविक हो। संविधानकै सन्दर्भमा मैले बेला बेलामा भने यो साझा दस्तावेज हो, समझदारीको दस्तावेज हो, हामीले सम्झौता गरेर यो संविधान बनाएका छौँ। 31 राजनीतिक दलहरू संविधान सभामा थिए, सबै हिसाबले संविधान सभा समावेशी थियो, त्यो समावेशी संविधान सभा विश्वकै सन्दर्भमा समावेशी थियो। हाम्रो छिमेकी भारतमा त एउटा दलको प्रभुत्व रहेको संविधान सभा थियो। यस्तो अवस्थामा हाम्रोमा संविधान बनाउनको लागि निश्चय पनि चुनौतीहरू थिए, त्यसैले त्यो बिचबाट हामीले बाटो निकाल्यौँ, समझदारी गऱ्यौँ र समझदारीको दस्तावेजको रूपमा हामीले संविधान जारी गऱ्यौँ। तर समझदारीको दस्तावेजको रूपमा हामीले राम्रो संविधान बनाएका छौँ, तर समझदारीको दस्तावेज भएको हुनाले सबैलाई लागेको छ मैले भनेको त सबै कुरा संविधानमा परेन, एउटा यो पक्ष हुनसक्छ। अर्को 90%भन्दा बढीले संविधान जारी गरेको भए तापनि अरू देशको तुलनामा यो धेरै माथिल्लो स्तरमा माथिल्लो प्रतिशतले संविधान जारी गरेको हो, तर नेपालको सन्दर्भमा धेरैलाई हाम्रो यो कुरा परेन भन्ने परेकै छ। मधेसका हुन्, जनजाति क्षेत्रका हुन्, पछाडि परेका अरू क्षेत्र हुन्, त्यसलाई त संविधानले लचिलो व्यवस्था गरेको छ, परिमार्जन गर्दै ती कुराहरूलाई समावेश गर्दै अगाडि जान सक्नु पर्दछ, त्यो व्यवस्था हामीले गरेका छौँ। र अहिलेको मूल उपलब्धि भनेको त जनतालाई हामीले अधिकार सम्पन्न तुल्याएका छौँ। मैले अघि नै भने अब जनताको मन जित्छ, जनताको आशीर्वाद जितेर हामी आफूले चाहेको परिवर्तन गर्न सक्छौँ।
अब अन्त्यमा नेम्बाङज्यू, अब तपाईँले धेरै कुरा भनिसक्नुभयो यसको उपलब्धि र चुनौतीको कुरा, र एउटा त असन्तुष्ट केही पक्षको माग सम्बोधन गर्नुपर्ने एकातिर खाँचो छ भने यो चुनौतीको एउटा कार्यान्वयनको कुरा गर्दाखेरि, जस्तो एउटा उदाहरण मौलिक हकै कुरा गर्दा 31 मौलिक हकको व्यवस्था गरिएको छ, निशुल्क शिक्षादेखि रोजगारीदेखि स्वास्थ्य खाद्यदेखि लिएर आवासको सुविधा, यी सबै कुरा चाहिँ नागरिकले अझै पनि यो व्यवहारमा देख्न पाएका छैनन्। साँच्चै संविधान मेरो लागि हो, हाम्रो लागि हो भन्ने र नागरिकले महसुस गर्ने गरी संविधान कार्यान्वयनको लागि अब के हुनुपर्छ, तपाईँहरूले के गर्नुहुन्छ, आम नागरिकले के आशा गर्ने?
यसमा मुख्य एउटै कुरा छ, त्यो के हो त भन्दाखेरि, मैले अघि पनि अलिअलि जोड गरेको छु, त्यो के हो त भन्दाखेरि, अहिले संसदमा रहेका राजनीतिक दलहरू मुख्य त भन्नुहोस् न, सत्ता पक्ष जो सत्ता अहिले गठबन्धन छ त्यसको नेतृत्व गरिरहेको पक्ष, त्यसपछि प्रतिपक्षको रूपमा रहेका हामी छौँ, लगायतका राजनीतिक दलहरूले जो हिजो आन्दोलनको क्रममा एक भएर आन्दोलन गरेका शक्तिहरू, उनीहरू सत्तामा हुन् प्रतिपक्षमा हुन्, उनीहरूको बीचमा प्रतिस्पर्धा होस् त्यो हुनसक्छ, तर त्यसका बावजुद, त्यो फरक स्थितिको बावजुद उनीहरू मूलभूत कुराहरूमा एक ठाउँमा उभिनुपर्छ, संविधानको पक्षमा, संविधानलाई कार्यान्वयन गर्ने पक्षमा, देश र जनताको हितमा संविधानलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने पक्षमा, भने आफ्ना मूलभूत प्रतिस्पर्धाका बावजुद यिनीहरू एक ठाउँमा उभिएर काम गर्नुपर्छ। आजको दिनमा उनीहरूले पछाडि फर्केर हेर्नुपर्छ, हामीले कहाँ कहाँ कमी कमजोरी गरेका छौँ, त्यो कमजोरीहरूलाई सच्याउनको लागि एक ठाउँमा उभिनुपर्छ, र सबल पक्षलाई हामीले यो चाहिँ राम्रो काम गरेका छौँ है भनेर त्यसलाई बोकेर अगाडि बढ्नुपर्छ। यसरी यहाँका आन्दोलनकारी राजनीतिक दलहरू एक ठाउँमा उभिए भने मलाई लाग्छ तपाईँ हामीले गरेका छलफलका जुन कमी कमजोरीहरू छन् नि त्यसलाई सच्याउँदै जनतालाई विश्वस्त बनाउँदै अगाडि बढ्न सकिन्छ भन्ने मलाई लाग्छ। त्यसको लागि सबै राजनीतिक दलहरूलाई जनताले भन्नुपर्छ, मलाई सुनिराख्नुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइ र मित्रहरूले, तिमीहरू मूलभूत कुराहरूमा भने एक ठाउँमा उभिनुपर्छ, तिमीहरूले लडाइँ झगडा गरेर फेरि पनि संविधानलाई कमजोर बनाउन पाइँदैन, सिस्टमलाई कमजोर बनाउन पाइँदैन, जनतालाई कमजोर बनाउन पाउँदैनौ, यो जुन उपलब्धि छ त्यो उपलब्धिलाई अझ सबल बनाउँदै अगाडि जान सक्नुपर्छ। जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, त्यो प्रतिस्पर्धा भनेको त स्वाभाविक हो, त्यो संविधानले नै कल्पना गरेको कुरा हो, हामीले बनाएको प्रणाली भनेको बहुदलीय प्रतिस्पर्धामा आधारित संसदीय प्रणाली हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको आधारमा समाजवाद उन्मुख जुन संविधान बनाएका छौँ यसको पक्षमा सम्पूर्ण राजनीतिक दलहरू एक भएर उभिनुपर्छ भन्ने कुरा जो मलाई सुनिराख्नु भएको छ, तपाईँहरू पनि एक हुनुहोस्, विविध जाति भाषा धर्म र संस्कृतिमा हामी छौँ तर यो कति सुन्दर छ, यसलाई एकताबद्ध बनाएर अगाडि बढौँ र सिङ्गो देशलाई एकताबद्ध बनाऊ भन्ने मेरो आग्रह छ।
हुन्छ नेम्बाङज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्त, धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङ। संविधानका उपलब्धि र चुनौतीको विषयमा संविधान निर्माता मध्येका एक राष्ट्रिय सभाका सांसद तथा संविधानविद राधेश्याम अधिकारीसँग कुराकानी बाँकी नै छ, बदलिदो नेपाल सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी संविधान दिवसको अवसर पारेर संविधानका उपलब्धि र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। केही बेर अघि तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङसँग कुरा गर्यौं। अब संविधान निर्माता मध्येका एक राष्ट्रिय सभाका सांसद एवं संविधानविद राधेश्याम अधिकारीसँग कुरा गरौं।
राधेश्याम अधिकारीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
आज हामी तपाईँसँग संविधानको छ वर्षका उपलब्धि र अबको चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौ। सबैभन्दा पहिले त संविधान जारी भएको छ वर्ष पूरा भएर सात वर्ष लागेको छ, यस बीचमा के उपलब्धि भए भनेर तपाईँले भन्नुहुन्छ?
अब संविधान हाम्रो निम्ति तपाईँको संविधान जारी गर्दाको अवस्थालाई हामीले अलिकति सम्झाउनु पर्ने हुन्छ। त्यो बेलामा हामी निकै कठिनाइका साथ बितिरहेका छौँ। पहिलो संविधान सभाले संविधान जारी गर्न सकेको थिएन, दोस्रो संविधानको चुनाव भएपछि पनि मान्छेहरू आश्वस्त हुन सकिरहेका थिएनन् कि संविधान सभाले चाहिँ हामीलाई संविधान दिन सक्छ भनेर, र विभिन्न खालको त्यो बेलामा भएका घटना परिघटनालाई तपाईँ सम्झाउँदाखेरि त्यसै बिचमा पार्टीहरूको बिचमा मनोमालिन्य पनि काफी थियो। तर संयोगले अब हामीलाई दुर्भाग्यले चाहिँ के छ भन्नु छ भने भूकम्पको कारणले सबै पार्टीहरूलाई एउटै नेसनल प्यानलमा ल्याउनु पर्ने स्थिति ल्याइदियो र त्यसको कारणले गर्दाखेरि संविधान निर्माणमा हामीलाई धेरै मद्दत गर्यो भन्ने मलाई लाग्छ। तैकै दुर्घटना पनि एउटा चाहिँ राम्रो घटनाको लागि चाहिँ सृजनशील शक्तिको रूपमा
अवसर भएर आयो,
अवसर भएर आयो।
हजुर,
अब त्यसपछि के भयो भन्नुहुन्छ भने अब संविधान बनाउन लाग्दाखेरि तपाईँहरू थाहा छ नै छ, एक्सर्साइज त छ वर्ष सात वर्षदेखि गरिरहेको थियौँ हामीहरू। तर कुरा के थियो भन्नुहुन्छ भने संविधानमा हामीहरूले सबैको चित्त बुझाउने हिसाबले जाँदाखेरि संविधानमा निकै नै हाम्रा कमी कमजोरीहरू चाहिँ अहिले यतातिर आएर देखा परेका छन्। तर यसबिचमा भएका उपलब्धिको तपाईँले कुरा गर्दाखेरि हामीले जस्तो भनौँ गणतन्त्रलाई हामीले संस्थागत गर्न सकेका छौँ, लोकतन्त्रलाई हामी त्यसको ढलफल ढलफल भए पनि तपाईँको चाहिँ यसलाई पनि हामी संस्थापितै भनौँ कि निर्वाचनबाट आएका सरकारहरू चलिरहेका छन्। त्यसपछि गएर यसको संहितामा पनि हामी चाहिँ नजानेको विषयमा हाम फालेका थियौँ, त्यो पनि एक किसिमले तपाईँको नि साथै प्रदेशमा चाहिँ राम्रैसँग चलेको देख्छु। स्थानीय तहका सरकारहरूले यद्यपि धेरै टिप्पणीहरू नेगेटिभ आइरहेका छन्, तर मलाई के लाग्छ भने म फिल्डमा गएर अब्जर्भ गर्दाखेरि स्थानीय तहले चाहिँ नराम्रा भन्दा राम्रा काम बढी गरेको भन्ने मैले महसुस गरिरहेको छु आफूले व्यक्तिगत रूपमा। र अर्को तपाईँको यसबीचमा अब हामी चाहिँ चुनाव सक्यौँ सबै तहको, र अहिलेको सरकारहरू चाहिँ के छ भन्नुहोस् भने विभिन्न उतार चढावका बिचमा अदालतमा मुद्दाहरू परे तापनि हामी संविधानको बाटोबाट हामी धेरै अन्त गएका छैनौँ। त्यस कारणले गर्दाखेरि यो भयो। अनि अर्को एउटा सबभन्दा राम्रो कुरा के भएको छ भने समानुपातिक समावेशिताको जुन सिद्धान्त छ त्यसलाई हामीले प्रोग्रेसिभ नै लागू गरेको छु भन्ने म ठान्दछु। जस्तो कि स्थानीय तहमा 40% चाहिँ त के छ भने महिलाहरूको चाहिँ प्रवेश भएको छ, दलित महिलाहरूको त्यतिकै चाहिँ शक्तिशाली प्रवेश भएको छ। त्यसपछि तपाईँको हामीले चाहिँ स्थानीय तहहरूमा नेतृत्वलाई प्रमोट गर्नका निम्ति मेयर डेप्युटी मेयर वा गाउँ विकास समितिको अध्यक्ष उपाध्यक्षमा चाहिँ एकजना चाहिँ दुईवटा जेन्डरको मान्छे राखेर हामीले त्यसलाई चाहिँ के गर्यो भन्नुहुन्छ भने महिलाहरूलाई सशक्तिकरण गर्नमा ठुलो अभियानै सुरु भएको छ। त्यस कारण गर्दाखेरि यी सबै कुराहरू चाहिँ हाम्रो सकारात्मक उपलब्धि हुन् भन्ने मलाई लाग्छ यो छ वर्षभित्र।
अब यो छ वर्षमा हामीले के गर्नु पर्थ्यो, के गर्न सकेनौँ थप यसबाहेक?
अब यसमा हामीले गर्नुपर्ने के थियो भन्नुहुन्छ भनेदेखि हामीले अवसर पाएका थियौँ होइन, त्यसपछि चुनाव भएपछि एउटा सशक्त सरकार हामीले पाएका थियौँ। किन भन्नुहुन्छ भने नेकपाले पाएको मतको आधारमा त्यो बेलाको नेकपा दुईवटा जोडिँदाखेरि तपाईँको चाहिँ के भने बहुमतमा पुगेको थियो। यद्यपि हामी एउटै मात्रै पार्टी एमाले त बहुमत पाएको थिएन, तर एमाले र माओवादी मिल्दाखेरि एउटा चाहिँ पार्टी गठन भयो र चाहिँ त्यसपछि उनीहरू बहुमतमा पुगे, बहुमतमा मात्रै पुगेनन् सुविधाजनक बहुमतमा पुगे। त्यो स्थितिमा के भयो भन्नुहुन्छ भने यो मुलुकलाई दिशा दिने तर्फ चाहिँ हामीले चाहिँ जबरजस्त रूपमा चाहिँ जान सक्नु पर्थ्यो। तर त्यो चाहिँ अलिक मलाई के लाग्दछ भन्नुहुन्छ भन्दाखेरि अब यो चाहिँ त्यति मतलब मुलुकले जुन
आशा गरेको थियो त्यो अनुसार
आशा गरेको थियो अपेक्षा गरेको थियो
त्यो किसिमको हुन सकेन भन्ने मलाई लाग्छ। यद्यपि त्यो पनि सुरु सुरुका दिनहरूका हिँडाइ थिए, होइन, कैयौँ कुराहरू चाहिँ नयाँ कुरा थिए, कर्मचारीको समायोजनका कुरा थिए, यी सबै डिफिकल्टीहरू थिए त्यहाँ। यो सरकारलाई पनि म के छ भने सुविधाको लाभ दिन चाहन्छु, तर सबभन्दा त्यसको चाहिँ त्रुटि के भयो भन्नुहुन्छ भनेदेखि पोलिटिकल म्यानेजमेन्ट जुन हुन्छ नि, अङ्कगणितमा उहाँहरू भर बढी पर्नुभयो। मलाई लाग्छ ओलीजीको चाहिँ सबभन्दा त्रुटि चाहिँ के भयो भन्नुहुन्छ भने उहाँ नेतृत्वमा बसेका हुनाले मैले उहाँको नाम लिएको। ओलीजी चाहिँ ओलीजीको सबभन्दा ठुलो त्रुटि म के देख्छु भन्नुहुन्छ भने उहाँले अङ्कगणितमा चाहिँ त उहाँको एकदम राम्रो थियो, किनभने पहिले त दुई तिहाई थियो मधेसभाइ दलहरूले पनि समर्थन गर्दाखेरि, पछिबाट मधेसभाइ दलहरूले साथ छोड्दाखेरि पनि सुविधाजनक बहुमतमा हुनुहुन्थ्यो, तर त्यसलाई व्यवस्थापन गर्न चाहिँ उहाँले सक्नु भएन। पाएको जुन अवसर थियो नि त्यो अवसरलाई चाहिँ व्यवस्थापन राजनीतिक व्यवस्थापन गर्न नसकेर आज जे गर्नु परिरहेको छ त्यो कुरामा अलिकति पनि लचकता देखाएको भए पछितिर फर्केर हेर्दाखेरि, जस्तो अष्टलक्ष्मीजीलाई बागमतीको चाहिँ प्रदेशको चाहिँ अहिले चिफ मिनिस्टर बनाउनु हो, त्यो स्वाभाविक नेतृत्व थियो हिजोको लागि, त्यो गर्नु भएन। त्यस्तै तपाईँको के छ भन्नुहुन्छ भनेदेखि विभिन्न ठाउँमा जस्तो पृथ्वी सुब्बा गुरुङलाई कसरी पनि अन्यथा भनेको थिएन, होइन, शङ्कर पोखरेललाई कसरी पनि अन्यथा भनेको थिएन, तर तपाईँको के छ भने केही केही ठाउँमा उहाँले जबरजस्तीसँग गरिदिएको कारणले गर्दाखेरि त्यसका परिणामहरू के भयो भन्नुहुन्छ भने राजनीतिक व्यवस्थापन हुन सकेन, र व्यवस्थापन हुन नसकेर आज तपाईँको एमाले चाहिँ टुक्रिनुसम्म पुग्यो। पहिले माओवादीसँग अलग भयो, त्यसपछि अहिले एमाले आफै पनि टुक्रिनु पुगिरहेको छ। त्यस कारणले यो के भन्नु छ भने राजनीतिक अव्यवस्थापनको कारणले गर्दाखेरि चाहिँ अहिलेको हामी मुलुकमा जे घटनाहरू घटिरहेका छौँ त्यो चाहिँ घटित देखिरहेका छौँ।
हो, यसलाई यसरी भनौँ न, संविधानले स्थिर सरकारको परिकल्पना गरेको थियो, त्यो अनुसार सुरुमा अगाडि बढेको पनि थियो, पछि राजनीतिक व्यवस्थापन हुन नसक्दाखेरि संविधानले परिकल्पना गरेको र त्यस अनुसार सुरु भएको प्रणाली पनि हजुर। अब अर्को कुरा, जस्तो तपाईँले एउटा कुरा भन्नुभयो राजनीतिक व्यवस्थापन हुन नसक्दा संविधानको परिकल्पना अनुसारको पनि त्यो व्यवस्था हामीले अगाडि बढाउन सकेनौँ। अर्को कुरा, कार्यान्वयनमा चुनौती तपाईँले अरू के देख्नुहुन्छ? जस्तो हामीले मौलिक हकमा 31 चाहिँ व्यवस्था गरेका छौँ, निशुल्क शिक्षादेखि चाहिँ रोजगारी, स्वास्थ्य, खाद्य सम्प्रभुता, आवासको कुरा, अब यो यही एउटा कुरा गर्दा नि अरू धेरै छन्, जस्तो संघीयता, प्रदेश र स्थानीय तहले राज्य शक्तिको प्रयोग गर्ने गरी कानुन निर्माणको कुरा छ, समानता छ, नागरिकताको कुरा छ, अब समानुपातिक प्रतिनिधित्वको पनि अझै हामीले व्यवहारमा धेरै ल्याउन सकेका छैनौँ, असन्तुष्ट पक्षका माग पनि धेरै छन्। अब यो मध्ये पनि मौलिक हकै कुरा गर्दा यो निशुल्क शिक्षा, यी कुराहरूको कार्यान्वयन चाहिँ अब कसरी हुन्छ भनेर हामीले भन्न सक्छौँ?
हेर्नुहोस्, अब म तपाईँलाई चाहिँ मैले अब तपाईँको चाहिँ अहिले तपाईँको सबै विषयमा त म जान सक्दिनँ, म शिक्षाको कुरा गरौँ है त। शिक्षाको शिक्षा स्वास्थ्य भनेको घर घरमै सुरु सुरुमै सबैसँग पुग्ने भए हुनाले म शिक्षाको कुरा गर्छु। शिक्षाको कुरा गर्दाखेरि के देखियो भन्नुहुन्छ भनेदेखि हामीहरू चाहिँ म चाहिँ दुईवटा समितिमा छु, एउटा प्रत्यायोजन समितिमा छु, एउटा चाहिँ संयुक्त समितिमा छु, यो राज्यको निर्देशक सिद्धान्त सम्बन्धी समितिमा। त्यसमा चाहिँ हामीहरूले चाहिँ छलफल गऱ्यौँ शिक्षाको बारेमा, र शिक्षाको बारेमा छलफल गर्दाखेरि पहिले 2-2.5 वर्ष अगाडि ओलीजी नै सरकारमा हुँदाखेरि हामीले चाहिँ मन्त्रीजीसँग सचिवहरू सबैलाई राखेर कुराकानी गर्दाखेरि हामीले एउटा प्रश्न राखेका थियौँ, तपाईँहरूलाई कति प्रतिशत बजेट भयो भनेदेखि तपाईँहरूलाई चाहिँ यो शिक्षाको चाहिँ अहिलेको चाहिँ मौलिक हकलाई कार्यान्वयन गर्न चाहिँ सुविधा हुन्छ भनेर बजेटको पक्षबाट हामी राख्यौँ। त्यो राख्दाखेरि उहाँहरूले के भन्नुभयो भने 20% बिना हिचकिचाहट सबैको मुखबाट 20% भन्ने आयो। अब त्यो वर्षमा बजेट ठ्याक्क त्यसको लगत्तै आयो, त्यसमा 10%भन्दा बजेट बढी भएन। अनि मैले यो कुरा हाउसमा उठाएँ, कि चाहिँ राष्ट्रिय सभामा मैले उठाएँ, मन्त्रीसँग मैले प्रश्न राखेको थिएँ कि 20% बजेटको अपेक्षा मौलिक हक कार्यान्वयन गर्नुको निम्ति शिक्षालाई चाहिएको छ, तपाईँ 10% छुट्याउनु भएको छ, अब 10%को ग्याप चाहिँ कसले पूर्ति गर्छ, कसरी पुरा गरिन्छ, यो मौलिक हकको जुन चाहिँ हामीले चाहिँ कार्यान्वयन गर्छौँ भनेका छौँ त्यो कसरी हुन्छ, तपाईँलाई जुन राखेको प्रश्नलाई मैले त्यसरी राखेको थिएँ। मन्त्रीजीले भन्नुभयो कि होइन, यसमा चाहिँ प्रदेश सरकार र चाहिँ स्थानीय सरकारले पनि त्यसको चाहिँ के छ भने बजेटहरू हालिदिनु हुनाले 10%भन्दा बढ्छ भन्नुभयो। तर त्यो मैले हिसाब गर्दाखेरि पछिबाट के देखियो भन्नुहुन्छ भने 1% पनि बढ्न सक्नु रहेछ, किन उनीहरूको साइज भोल्युम अफ साइज जुन छ नि त्यो त एकदम सानो रहेछ त्यो बजेट। त्यस कारणले गर्दाखेरि 11%भन्दा माथि नानीको भने 9%को ग्याप जुन छ त्यो 9%को ग्याप त बजेटकै हिसाबले पनि तपाईँको हामीले चाहिँ त्यो हामी जुन भनेका छौँ यो चाहिँ शिक्षाको क्षेत्रमा अनिवार्य निशुल्क अरू दलितहरूलाई तपाईँको तलदेखि माथिसम्म छात्रवृत्ति दिने आदि इत्यादि कुराहरू गरिरहेका छौँ। त्यो त सम्भवै नदेखिने कुरा हो एउटा, यो चाहिँ तपाईँको यहाँ। त्यसपछि दोस्रो कुरा के हो, हामी फिल्डमा गएर गौतममा गयौँ, उदयपुरमा गयौँ, ठाउँ ठाउँमा हामी चाहिँ गएर चाहिँ साथीहरू अरू जिल्लामा पनि जानुभयो हाम्रो साथीहरू, सबैतिरबाट के रिपोर्ट आयो भन्नुहुन्छ भने सिङ्गो स्कुल जुन एउटा चाहिँ माध्यमिक स्कुल भनेर दिइरहेको छ 1500 विद्यार्थी रहेछन् गौतमको एउटा स्कुलमा, हेडमास्टर जम्मा चाहिँ एकजना छ, त्यो हेडमास्टर चाहिँ एउटा चाहिँ माध्यमिक तहको रहेछ, त्योभन्दा बाहेक कोही पनि माध्यमिक तहको शिक्षकै छैन। मतलब मैले तपाईँलाई अहिले भन्नु खोजेको निशुल्क र अनिवार्य भनेर चाहिँ कुरा नारामा मात्रै भयो, त्यसलाई चाहिँ अब त्यो कुरालाई चाहिँ अब के त यो भएपछि अब हामीले हाम्रो मौलिक अधिकारमा जुन कुरा लेखेका छौँ त्यो हकै हामी नचाहिए हो त भन्दा पक्कै होइन, त्यो पनि चाहिएको छ। त्यसमा यसलाई के गरी गर्ने भन्ने कुराको सिजनसिप ढङ्गले हामीले सोच्नु पर्यो। अब जस्तो कि पहिलो कुरा के सोच्नु पर्यो भन्नु त भने यसमा त्यो बजेटको चाहिँ जुन ग्याप छ त्यो ग्यापलाई पुरा गर्नको निम्ति हामीसँग तिनवटा विकल्पहरू हुन्छ होइन। एउटा के छ भन्नुहुन्छ भने हामीले अब यहाँबाट दिन सकेनौँ, सङ्घबाट दिन सकेनौँ, तर स्थानीय तहले चाहिँ के छ भनेदेखि त्यहाँको चाहिँ रिसोर्सलाई चाहिँ मोबिलाइज गरेर कसरी चाहिँ त्यो आधारभूत शिक्षालाई चाहिँ निशुल्क गराउने भन्ने कुरा चाहिँ यहाँको दिने रकम दिने त्यहाँ थप गर्ने अवस्थालाई कसरी सृजनशील ढङ्गले राख्ने एउटा, एउटा होइन भने पब्लिक प्राइभेट साझेदारीमा जाने। अब तेस्रो तपाईँको के चाहिँ विकल्प होइन भन्नुहुन्छ भनेदेखि त अब यो त हामी कामै गर्न नसक्ने जस्तो भयो, त्यसो हुनाले गर्दाखेरि यो चाहिँ शिक्षाको कुरा हो, स्वास्थ्यको त्यस्तै छ, अरूमा त्यस्तै छ, मैले अहिले सबै कुरो तपाईँलाई भन्न
सक्छु। अब अन्त्यमा नि राधेश्याम अधिकारीज्यू, तपाईँले अब शिक्षाको प्रसङ्ग उठाउनु भयो, तपाईँ संविधान निर्माणमा पनि संलग्न हुनुभएको, संविधानविद पनि हुनुहुन्छ र यसको कार्यान्वयन तहमा पनि हुनुहुन्छ, र अघि नै हामीले भने जस्तो संविधानबाट हामीले यो बितेका छ वर्षमा धेरै उपलब्धि पनि हासिल गरेका छौँ, एउटा चाहिँ संहिताको अभ्यास सुरु भएको छ, आम नागरिकले आफ्नै गाउँ ठाउँबाट चाहिँ सेवा पाउन थालेका छन्, तर पनि संविधानमा भएका धेरै प्रावधान जुन चाहिँ नागरिकको लागि भनेर व्यवस्था गरिएको छ त्यो धेरै प्रावधान चाहिँ नागरिकले महसुस गर्न पाएका छैनन्। अब यी सबै कुरा संविधानले दिएका हक अधिकार चाहिँ साँच्चै व्यवहारमा आउनको लागि आम नागरिकले चाहिँ त्यो व्यवहारमा देख्नको लागि चाहिँ के गर्नुपर्छ, कसले के गर्नुपर्छ र त्यो कतिको सम्भव छ, अझै कति कुर्नुपर्छ?
पहिलो कुरा त के छ भन्नुहुन्छ भने हामीले नागरिकता सम्बन्धी विधेयक पास नगरिदिएर सङ्घीय संसदबाट ठुलो अन्याय गरेको छ, धेरै ठुलो सङ्ख्यामा मान्छेले नागरिकता प्राप्त गर्न सकिरहेको छैन जो नेपाली नागरिक हो। त्यसले गर्दाखेरि सबभन्दा पहिलो काम चाहिँ के छ भने यही यसै पटकको चाहिँ बजेट सेसनमा नै जसरी भए पनि हामीले नागरिकता सम्बन्धी चाहिँ विधेयकलाई पास गरिदिनै पर्छ। मका त मोबाइलमा आएको आइछ मेसेजहरू, हामी नागरिकता पाएनौँ र हामी चाहिँ साह्रै नै दुःखमा पऱ्यौँ भनेर, कष्ट भोग्यौँ भनेर, एउटा कुरा यो काम गर्नु पर्यो। दोस्रो कुरा संविधानमा अहिलेको जुन संविधान छ त्यो संविधानमा हामीलाई चाहिँ फङ्सनल हुनको निम्ति कहाँ गाह्रो परिरहेको छ भन्ने कुराको अब एउटा रेखाङ्कन हुँदैछ, देखिँदैछ कुराहरू, यो प्याच प्याचमा यहाँ सुधार गर्नु पर्यो भनेर, चाहे त्यो संवैधानिक परिषदको नियुक्तिमा हो, चाहे त्यो तपाईँको नागरिकताको प्रदान गर्ने कुरामा हो, हामी स्पष्ट हुन जरुरी छ कि हामी जाने गन्तव्य कहाँ हो भनेर, जहाँ जहाँ हामीले त्रुटिहरू देखिसकेका छौँ त्यसलाई सच्याउनको निम्ति मलाई लागेको छ कि संविधानको अब चाहिँ संशोधन गर्नको निम्ति एउटा कार्यदल जस्तो बनाएर, कानुन बमोजिमको एउटा कार्यदल जस्तो बनाएर चाहिँ एउटा अध्ययन गर्नुपर्छ जस्तो मलाई लाग्छ। किन भन्नुहुन्छ भने हामीले अब यो छ वर्षको एक्सपिरियन्सबाट चाहिँ निकै ठाउँमा हामीले जटिलता देखेका छौँ, त्यो जटिलतालाई फुकाउनको निम्ति के गर्नुपर्छ भन्ने कुराको सजेसन दिनका निम्ति एउटा विज्ञहरूको चाहिँ संविधान संशोधनको चाहिँ एउटा कार्यदल बनाएर काम गर्नुपर्छ कि भन्ने मलाई लाग्छ।
हुन्छ राधेश्याम अधिकारीज्यू, समय र विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संविधान निर्माता मध्येका एक राष्ट्रिय सभाका सांसद एवं संविधानविद राधेश्याम अधिकारी। संविधान दिवसमा केन्द्रित आजको कार्यक्रममा यसअघि हामीले तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमाङसँग पनि कुरा गर्यौं। भोलि अर्को विषयमा कुराकानी लिएर आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।